यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाई हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निर्देशन। यो वर्ष मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिकहरू प्रभावित हुने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अनुमान। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति सी जिनफिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम सार्वजनिक। अब समाचार विस्तारमा। यो वर्ष मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000-4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। गर्मी वा तातो हावाको लहर लूबाट समेत प्रभावित बन्ने सम्भावना रहेको आकलन गरिएको पनि प्रवक्ता महतले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ। विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयनमा ढिलासुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। उहाँले एक दिन काम रोकिँदा पनि परियोजनाको लागत उल्लेख्य रूपमा बढ़न भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गर्दै प्रष्ट कार्यतालिका बनाएर पूर्ण क्षमताका साथ अघि बढ्न निर्देशन दिनुभएको हो। दुवै कम्पनी मन्त्रालयका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै मन्त्री श्रेष्ठले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड़ दिनुहुँदै कुन आयोजनालाई कहिले र कसरी अगाडि बढ़ाउने भन्ने विषयमा स्पष्ट प्राथमिक निर्धारण गर्नुपर्ने बताउनुभयो। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन माप लेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 7 बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। सो कोषमा जम्मा भएको रकम संघीय सरकार प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको मा लेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदनमा उल्लेख छ। कास्कीका 7 उद्योग विरूद्ध खाद्यको मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग होटल रेस्टुरेन्ट र बजार अनुगमन गर्दै 7 उद्योग तथा व्यवसाय विरूद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण अनुमति पत्र नलिई उद्योग सञ्चालन लेबल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 खाद्य बजार 12 दाना बजार 71 होटल तथा रेस्टुरेन्ट 208 खाद्य उद्योग र 68 संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको हो। ऱ्यापिड रेस्पोन्स मोडालिटी मार्फत 5 बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा जिल्लामा क्षेत्रमा रहेका फार्मेसी मेडिकल तथा डेन्टल क्लिनिकहरूको अनुगमन गरिएको छ। अनुगमनका क्रममा सरस्वती मेडिकल स्टोर उदयदेव डेन्टल र हेमसिका आयुर्वेद औषधालयको निरीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत भोजलाल थारू स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत घनश्याम ओझा तथा जिल्ला अस्पताल बैतडीका फार्मेसी अधिकृत हिक्मत चन्द सहभागी रहेका छन्। अनुगमनका क्रममा कुनै गम्भीर त्रुटि नदेखिएको जनाइएको छ। यद्यपि औषधि पसल सञ्चालकहरूलाई डाक्टरको प्रेस्क्रिप्सन र बिल काटेर मात्रै औषधि बिक्री गर्न निर्देशन दिएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा समेत एआई प्रयोगले महत्वपूर्ण स्थान लिन थालेको छ। छिटो छरितो रूपले काम गर्न प्रयोग हुने डिजिटल औजारले ल्याउने चुनौती र अवसरमा सही र जिम्मेवार प्रयोगका लागि पर्वतमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाई व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
यो नयाँ सिप सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू उत्पादन गर्ने भिडियोका कुराहरू अडियोका कुराहरूमा केही न केही परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तनसँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल। यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
एआई सम्बन्धी धेरै क्षेत्रमा, व्यवसायिक क्षेत्रमा, प्रचार प्रसारको क्षेत्रमा, सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने, वकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 26 गते सम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। गत 24 घण्टामा 2200 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,39,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको, नियम विपरीत राइडर सेयरिङ गरेको, संकेत बत्ती उल्लंघनकर्ता, तीव्र गतिमा सवारी साधन चलाएका व्यक्तिलाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने, एकतर्फी सड़कमा सवारी चलाउने र अन्य सवारी नियम पालना नगरेका 1072 जनालाई कार्यवाही गरिएको हो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू भएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको जनाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिने नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्दरले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। कोशी प्रदेशमा होमस्टे सञ्चालन भएपछि महिलाहरू आर्थिक रूपमा सक्षम बन्न थालेका छन्। राम्रो आय आर्जन हुन थालेपछि खेती किसानी तथा पशुपालनमा संलग्न महिलाहरूलाई अहिले होमस्टे व्यवसायमा जोड़िन थालेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
आय आर्जनको राम्रो स्रोत बन्न थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न हुँदै आएका महिलाहरू अहिले होमस्टे व्यवसायमा जोड़िन थालेका छन्। होमस्टे व्यवसाय शुरू गरेपछि आर्थिक रूपमा आफू सक्षम हुन थालेको धनकुट्टा सांगुरगढ़ी गाउँपालिका 5 डाँडा बजारमा स्थित सुनाखरी होमस्टेका संचालक अर्पणा मगरको भनाई छ। घरमा बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच आएपछि होमस्टे व्यवसाय शुरू गरेको उहाँ बताउनुहुन्छ।
किनभने आफ्नै जग्गामा यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि होइन, अनि यस्तै टाढा टाढा देखाउनुहुन्छ नि त, अनि उहाँहरूसँग चिनजान होइन आदान प्रदान धेरै राम्रो भइरहेको छ। अनि त्यही भएर पनि जस आफ्नो आफ्नो बाहिर जानुभन्दा आफूले चाहिँ यही गरेर एक दुई रुपियाँ हुन्छ भन्ने तरिकाले नै हामीले चाहिँ गरेको हो। पहिला हामी केही गर्दैनथ्यौँ, यही घरमै खेतीपाती गर्थ्यौँ, अनि त्यही अब बाख्रा कुखुराहरू पाल्थ्यौँ। मजाले आफू चाहिँ खट्नु सक्नु पर्यो, मजाले नै भइरहेको छ, हामीलाई अहिलेसम्म त्यस्तो गाह्रो भएको छैन, यसबाट हामीलाई आनन्द पुगिरहेको छ।
पहाड़ी जिल्लाका होमस्टे घरसम्म यातायातका साधन सहजै पुग्न थालेपछि इलामको श्री अन्तु तथा धनकुट्टाको साँगुरीगढी गाउँपालिकाका अधिकांश घरमा होमस्टे सञ्चालनमा छन्। त्यहाँका प्राय सबै होमस्टेहरू महिलाहरूले सञ्चालन गर्दै आएका छन्। महिलाहरूको आय आर्जनको स्रोत सँगै होमस्टे व्यवसाय शुरू गरेपछि गाउँमा विकासको क्रम शुरू भएको श्री अन्तु डाँडा होमस्टेका सञ्चालक गुडिया आलेको भनाइ छ।
एकदम सन्तुष्टि छौँ, किनभने पहिला चाहिँ होमस्टे नहुँदा चाहिँ यहाँनिर बाटोघाटोको पनि सुविधा थिएन, आर्थिक अवस्था पनि कमजोर थियो। जब होमस्टे चल्यो, होमस्टे चलिसकेपछि यहाँनिर बाटोघाटोको सुविधा अनि स्वास्थ्य सम्बन्धीमा पनि विभिन्न शिविरहरू बस्ने, पर्यटकहरू आउने, अब यहाँनिर पैसाहरू छोड्ने, पैसा छोडेपछि महिला पुरुष बराबरी होमस्टे नहुँदाखेरि चाहिँ महिलाहरूसँग पैसाहरू हुन्थेन, उनीहरू घरमा बस्नु पर्ने, अर्का घरमा रोजगारी गर्नु जानु पर्ने, तर अहिले त्यस्तो अवस्था छैन। अहिले चाहिँ छोरी मान्छे आफैले पनि आफ्नो घर चलाउन सकेको, धेरै ठुलो परिवर्तन ल्याएको हो।
मौलिक खाना सेवा सत्कार पाहुना प्रति गरिने सरल व्यवहारका कारण पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। इलामको श्री अन्तुमा अवस्थित फ्याफुला होमस्टेका संचालक दुर्गा तामाङले आर्थिक रूपमा सक्षम मात्र होइन, अरूसँग घुलमिल गर्न समेत होमस्टेले सिकाएको बताउनुभयो।
झुल्के घाम हेर्नु आउनुहुन्छ, बेलुका डुबेको सनराइज हेर्नु पाइन्छ, है टार छ, टार चाहिँ भन्नुपर्छ नि, किनभनेदेखि अब पहिला त अब दुःख सुख थियो, अहिले चाहिँ अब धेरै नै परिवर्तन भयो। छोरी मेरो अब जागिरी छ है, होमस्टेको पैसाले पनि, अनि यो चिया बगान थियो त्यसले पनि दिमक सिकायो, बाठो बनायो, चङ्खो भयो, इष्टमित्र पनि हामीले चिनजान भयो, यही नै मलाई खुसी छ।
कोशी प्रदेश सरकारले समुदायमा सञ्चालनमा आएका सामुदायिक होमस्टेलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरू समेत सहयोग गर्दै आएको छ। पर्यटन कार्यालय काक्रेभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले होमस्टेको क्षमता विकासमा जोड दिएको बताउनुभयो।
हामीले खास गरी पर्यटन प्रवर्धनका क्षेत्रमा चाहिँ होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने, पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ। र हामीले जति पनि गतिविधिहरू सञ्चालन गर्छौँ ती चाहिँ प्रचारात्मक हिसाबले एकातर्फ प्रवर्धन भइरहेका छन्, स्थानीय समुदायहरूलाई जागरूक गराउने, बुझाउने र उनीहरूको क्षमता अभिवृद्धि गर्नमा अभिप्रेरित भएर तिनीहरूको खर्च गर्ने गरेका छौँ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको होमस्टे प्रति आकर्षण बढ्न थालेपछि कतिपय होमस्टेले समय अनुसार आफ्नो सेवालाई परिष्कृत गर्न थालेका छन्। यसरी होमस्टेले आफ्नो सेवा परिष्कृत गर्दा होमस्टेको वास्तविक मौलिकता हराउन सक्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
होमस्टे व्यवसायले ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनीय राष्ट्रपति शी जिनफिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। ट्रम्पले ताइवानको विषयलाई अत्यन्त संवेदनशील भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढ़ाउन सक्ने भएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगत्तै ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अडान विपरीत अभिव्यक्ति दिएपछि संसारभर तरंग उत्पन्न भएको छ। ट्रम्प र सी बीच भएको शिखर बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेण्डामा रहेको थियो। सीले ताइवानबारे कुनै हस्तक्षेप नगर्न र ताइवान विषयमा कुरै नगर्न ट्रम्पलाई चेतावनी दिएका हुन्। र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे 19-20 तय भएको क्रेमलिनले आज जनाएको छ। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चीनिया समकक्षी शी जिनफिङसँग भेटी मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिन र शीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणको क्रममा पुटिनले चीनिया प्रधानमन्त्री ली कियाईसँग आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम तय छ। अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भएपछि पुटिनको भ्रमण घोषणा भएको हो। भ्रमणले युक्रेन रूस द्वन्द लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्ने भूमिका खेल्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निर्देशन। यो वर्ष मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिकहरू प्रभावित हुने, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अनुमान। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनिया राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम सार्वजनिक। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।